رحم الله من قرأ السورة المباركة الفاتحة. بسم الله الرحمن الرحيم، الحمد لله الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم. ایک مرتبہ سورہ حمد اور تین مرتبہ سورہ اخلاص کی تلاوت کر کے جملہ ارباب مومنین و مومنات، شہداء ملت، شہداء راہ عزا، شہداء راہ امامت و ولایت، بالاخص وہ افراد جو سال گزشتہ فرش عزا پر آتے تھے، مجلس عزا میں شرکت کرتے تھے اور آج اس دنیا میں موجود نہیں ہیں، ان کی بلندی درجات کے لیے رحم اللہ من قرأ الفاتحہ. بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، مالک یوم الدین، اگر طبیعت پہ گرانا گزرے تو ایک صلوات پڑھتے ہوئے آگے تشریف لے آئیں. لا حول ولا قوة الا بالله العلي العظيم. اعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، بارئ الخلائق اجمعین، مالک یوم الدین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین، خاتم النبیین، رحمت للعالمین، سیدنا و مولانا بالقاسم محمد. الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم رجسا وطهرهم تطهيرا. سيما بقية الله العظم روحي وأرواح العالمين لتراب مقدمه الفداء، واللعنة الدائمة الباقية الأبدية على أعدائهم ومنكر فضائلهم وغاصب حقوقهم أجمعين، من يوم ظلمهم وعداوتهم وغزبهم إلى قيام يوم الدين. أما بعد، قال الله: أعوذ بالله من الشيطان الرجيم. يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. صلوات پڑھی کبھی تو محمد پر. خدا نے متعلق لطف و کرم ہے کہ اس نے ہمیں اہل بیت اطہار علیہ السلام کے ساتھ متمسک فرمایا، اور اس امتساک کے ساتھ خدا بند متعال نے اہل بیت اطہار کی خوشی کو درک کرنے کی توفیق عنایت فرمائی اور ان کے غم میں غمزدہ ہونے کی توفیق مرحمت فرمائی. عشر محرم الحرام و مجالس ایام عزا کے سلسلے کی آٹھویں مجلس مسلسل مجالس عزا میں آپ اہل ایمان کی خدمت میں سورہ مبارکہ توبہ کی 119 آیت کی تلاوت کا شرف حاصل کیا جا رہا ہے، کہ جس میں پروردگار عالم نے ارشاد فرمایا: یا ایھا الذین آمنوا، اے وہ لوگوں جو ایمان لائے ہو، اتقوا اللہ، اللہ کا تقوی اختیار کرو، وکونوا مع الصادقین، اور سچوں کے ساتھ ہو جاؤ. اس آیت کے ذیل میں بعض علماء نے ایک روایت کو نقل کیا ہے کہ جب تیسرا دور خلافت تھا، امیر المومنین علی بن ابی طالب علیہ الصلوۃ والسلام نے انصار و مہاجرین کے سامنے اس بات کو بیان کیا کہ میں تمہیں خدا کی قسم دیتا ہوں या तुम्हें वो वक्त याद नहीं कि जब ये आयत नाजिल हुई और सलमान ने हजरत रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया कि या रसूल अल्लाह, इसमें कूनू मां सादिकीन, हो जाओ सच्चों के साथ, इसमें जो सच्चे मुराद है वो आम अफराद मुराद है या कोई खास गिरोह मौजूद है? तो अल्लाह के रसूल ने सलमान से बयान किया, ऐ सलमान, इन सादिकीन से मुराद अली इब्न अबी तालिब है और उनके बाद आने वाले 11 इमाम हैं, लिहाजा खुदा ने हुक्म दिया है कि इनके साथ रहो, इनके साथ हो जाओ, इनसे अपने दीन को लो। अमीरुल मोमिनीन ने कहा, मैं तुम्हें कसम देता हूं, क्या तुम्हें याद नहीं कि रसूल अल्लाह ने ये बात बयान की थी? तो सबने बयक जबान कहा जो उस वक्त वहां मौजूद थे कि या अली, आप बिल्कुल दुरुस्त कह रहे हैं, अल्लाह के रसूल ने यही मुराद ली थी सादिकीन से, बस अल्लाह क्यों हमसे तलब कर रहा है कि हम सादिकीन के साथ हों? अल्लाह ने जो दीन हमारे लिए मुंतखब किया है वो है इस्लाम, और वो इस्लाम समझ में नहीं आ सकता कि जब तक इन सादिकीन की सीरत को मैं बड़ा मुलाहिजा न कर लें। सलावत पढ़ दीजिए मोहम्मद वाले मोहम्मद। जब तक इन सादिकीन की सीरत को मैं बड़ा मुलाहिजा न कर लें, देख ना लें कि कैसे ये शब रोज किया करते थे, किस तरीके से सुबह शाम किया करते थे, कैसे अपनी जिंदगी गुजारा करते थे, बस हम जब तक ये दर्द ना कर लें, हम सच्चे दीन के ऊपर अमल नहीं कर सकते, इस्लाम के ऊपर अमल नहीं कर सकते। बस खुदाबंद मुताल ने ताकीद के साथ अहले बैत अतहर अलैहिस्सलाम से मुंसलिक रहने का हुक्म दिया और इस मुंसलिक रहने को अजरे रिसालत करार दिया। कहा हम कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के हवाले से कि मैं तुमसे कोई अजर नहीं मांगता, मैं तुमसे किसी अजर का सवाल नहीं करता, इल्ल मुवद्दत फिल खुतबा, सिवाय इसके कि मेरे बराबरदारों से मुवद्दत इख्तियार करो। बस यहां पर खुदा बंदे मुताल ने वाज़ेह इरशाद फरमाया, अतीउल्लाह व अतीउर रसूल व उलिल अम्र मिनकुम, तशय्यो का अकीदा है कि सिलसिला हिदायत अभी भी जारी और सारी है, सिलसिला नबुवत, सिलसिला रिसालत खातिमुन नबीयीन सल्लल्लाहु अलैहि वसल्लम पर आकर तमाम हो गया, लेकिन सिलसिला हिदायत जारी है, हिदायत के बगैर दुनिया आगे नहीं बढ़ सकती। कुरान में परवरदिगार आलम ने इरशाद फरमाया, अतीउल्लाह व अतीउर रसूल व उलिल अम्र मिनकुम, इताअत करो अल्लाह की, इताअत करो रसूल की, और जैसी इताअत रसूल की करनी है वैसी ही इताअत उलिल अम्र की भी करनी है, जैसी इताअत रसूलल्लाह की करनी है वैसी इताअत उलिल अम्र की करनी है। यानी इससे ये साबित होता है कि उलिल अम्र कोई मामूली शख्सियत नहीं होगी, कम से कम उलिल अम्र मासूम जरूर होगा, क्योंकि इताअत वही इताअत है जो रसूलल्लाह की इताअत है, इताअत में फर्क नहीं है। मरहला इताअत में इस आयत में कोई तीसरी इताअत का लफ्ज नहीं आया, अतीउल्लाह एक इताअत, वो अतीउर रसूल दूसरी इताअत, और जैसी इताअत रसूलल्लाह की है वैसी ही इताअत उलिल अम्र की भी करनी है। उम्मतुल मुस्लिमीन ने इस मकाम पर कहा कि उलिल अम्र से मुराद सलातीन वक्त हैं, वक्त का हाकिम है, लेकिन तशय्यो इस मुसल्लम अकीदे के साथ कि यहां उलिल अम्र से मुराद इमाम मासूम के सिवा कोई और नहीं है, क्योंकि आम इंसान की इताअत की नहीं जा सकती, आम इंसान की इताअत नहीं की जा सकती। इताअत का मरहला क्या है? जैसे आपने उसको करते हुए देखा वैसे इख्तियार किया, जो वो हुक्म दे आपको तस्लीम करना है, उससे दलील नहीं मांगनी, उससे किसी किस्म की कठोरता नहीं करनी, बस उसने कह दिया आपको तस्लीम करना है, आपने उसको कोई काम करते हुए देख लिया, आपके लिए वो चीज शरई एतबार से साबित हो गई, यह है मरहला इताअत। अब जब मरहला इताअत की बात की जाती है तो यहां मासूम होना शर्त है, क्योंकि गैर मासूम की इताअत से क्या मरहला सामने आएगा? जब वो कुछ कहेगा तो एक शक जहन में रहेगा, क्या यार नहीं मालूम कि इसने दुरुस्त कहा है या गलत कहा है, इसने सही कहा या गलत कहा। हमारे वहां मकामे फतवा में भी, मकामे तकलीफ में भी मुज्तहिद का फतवा हुज्जत है, मुज्तहिद का अमल हुज्जत नहीं है। फतवा क्यों हुज्जत है? क्योंकि फतवा अपनी मर्जी से नहीं दिया करता है, अहले बैत अलैहिस्सलाम की रिवायात को सामने रखकर दिया करता है, लिहाजा हुक्म शरीयत को बयान किया करता है। अमल मासूम का हुज्जत है, और मासूम का अमल किस तरह से हुज्जत है कि सिर्फ अमल करते हुए देखो, यही हुज्जत नहीं है। अगर मासूम किसी को अमल करते हुए देखे और उस पर खामोश हो जाए तो वो अमल भी हुज्जत हुआ करता है, जिसको मैं और आप तकरीर मासूम से ताबीर करते हैं। मासूम का करार कर जाना, मासूम का साकित हो जाना किसी अमल पर हमारे लिए हुज्जत है। बस इताअत गैर मासूम की नहीं हो सकती,
क्यों नहीं हो सकती? क्योंकि जब वो कोई अमल कहेगा, कोई बात कहेगा, कोई हुक्म देगा, उसके पीछे इंसान को ये देखना पड़ेगा कि आया ये हुक्म सही है या नहीं है। लेकिन मासूम का हर कौल, मासूम का हर फेल हमारे लिए हुज्जत है, क्योंकि उसके अमल में गलती का शायबा नहीं है। बहुत हुक्म दिया अल्लाह के रसूल ने, बार बार बयान किया अहले बैत अज़हर अलैहिस्सलाम में से एक एक मासूम ने बार बार बयान किया कि किस तरीके से तुम्हें इताअत करनी है। कुछ लोग आए हजरत इमाम सादिक अलैहिस्सलाम के पास, इस मरहला इताअत को समझ लें इंशाल्लाह फिर आगे बढ़ते हैं। कुछ लोग आए मौला के पास और कहा मौला आप बयान क्यों नहीं करते, आप तलवार क्यों नहीं खींचते, आप दुश्मनान दीन के खिलाफ बनू अब्बास के खिलाफ बयान कीजिए, हम आपका साथ देंगे। सामने से हारून मक्की आ रहे थे, इमाम अलैहिस्सलाम ने हारून का आते हुए देखा, कहा हारून इस तंदूर में बैठ जाइए। हारून ने यह नहीं पूछा मौला क्यों बैठ जाऊं, अगर बैठूंगा तो क्या होगा, मैं जल जाऊंगा, मैं हलाक हो जाऊंगा, कोई एक सवाल नहीं किया हारून ने। इमाम ने कहा कि तंदूर में बैठ जाए, हारून गए और जाकर तंदूर में बैठ गए। अब जो लोग आए थे इमाम से कहने के लिए कि मौला आप कयाम क्यों नहीं करते, कलाम मौला से कर रहे हैं, नजरे तंदूर पर है कि ना जाने हारून का क्या हुआ। इमाम लेकर गए, देखा हारून गुलगुलजार के दरमियान बैठे हुए हैं। इमाम ने कहा इस जैसे कितने मुती हैं मेरे, इस जैसे कितने मुती हैं। अब यही बात अगर कोई आम इंसान कहे तो हम और आप उसकी बात को तस्लीम नहीं कर सकते, लेकिन अगर इमाम मासूम कहे कि ये अमल तुम्हें अंजाम देना है तो आप इमाम को शरीयत नहीं सिखानी कि मौला आपको क्या कहना चाहिए, इमाम की बात पर इताअत का, इताअत के लिए सर को खम कर देना है कि मौला आपने कह दिया हमने कबूल कर लिया। बारहा एक मरतबा नहीं, कई मरतबा अहले बैत अज़हर अलैहिस्सलाम ने इस इताअत के मफ़हूम को वाज़े किया है। और ये जो मजालिस में अहले बैत अज़हर अलैहिस्सलाम के फ़ज़ाइल बयान किए जाते हैं, मसाइल बयान किए जाते हैं, करबला वालों का जिक्र किया जाता है, असहाबे इमाम का जिक्र किया जाता है, उस जिक्र का मकसद ये होता है कि हर दौर में कुछ खालिसीन व मुखलिसीन ऐसे रहे हैं और रहेंगे कि जो अहले बैत अज़हर अलैहिस्सलाम की इताअत के साथ जिंदगी को गुजारते रहे। बस हमें और आपको ये देखना है कि अहले बैत अज़हर के फ़ज़ाइल फकत समाज की हद तक ना रहे, हर वक्त अहले बैत अज़हर अलैहिस्सलाम ने जिंदगी के एक एक शोबे में दीन का दिफा किया है, और अहले बैत के चाहने वालों ने दीन का दिफा किया इन्हीं फजाइल के जरिए। एक दफा अहले नसारा ने एक खत भेजा जामतुल अज़हर में, अल अज़हर यूनिवर्सिटी में। उस खत का मतन यह था कि आप उम्मत मुसलमान एतिकाद रखते हैं कि अल्लाह के रसूल हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम तमाम अंबिया से अफजल है, इतकाद है ना सबका कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम खैरुल खल्क हैं। नसारा ने खत में लिखा कि आपका इतकाद यह है कि रसूल अल्लाह तमाम अंबिया से अफजल है, और फिर कुरान के अंदर यह लिखा हुआ है कि जब हजरत ईसा अलैहिस्सलाम की विलादत हुई तो ईसा अलैहिस्सलाम ने आगोश मादर में कलाम किया, इन्नी अब्दुल्लाह आतानी अल-किताब वजअलनी नबिया, मैं अल्लाह का बंदा हूं, अल्लाह ने मुझे किताब अदा की है और मुझे नबी करार दिया है। किस वक्त नबी करार दिया, किस वक्त किताब अदा की, कि ईसा जब आगोश मादर में थे, ईसा जब माँ की गोद में थे उस वक्त नबी भी थे, अल्लाह ने उनको किताब भी अदा की थी। और आज की तारीख के एतबार से आप कहा करते हैं कि रसूल अल्लाह को 40 साल की उम्र में नबूवत मिली है, तो आप बताइए ईसा अफजल है या मोहम्मद अरबी अफजल है। अल अज़हर यूनिवर्सिटी में जब यह खत पहुंचा तो आप सब शजर रह गए, दलील कुरान से थी, कुरान में हजरत ईसा अलैहिस्सलाम का ये जुमला मौजूद है। अब जब उसको देखा और कोई जवाब ना बन पाया तो आगे बुरुजर्दी का दौर था, खत भेजा गया कुम, आगे बुरुजर्दी के खासान ने जो करीब के अफराद है उन्होंने खत देखा, आगा बुरुजर्दी को इत्तला दी, आगा बुरुजर्दी ने उन खत लिखने वालों को दावत दी। जब वो अफराद आए और आगा बुरुजर्दी से कलाम शुरू हुआ उलमा के साथ, उलमा इमामिया के साथ कलाम शुरू हुआ कि इस खत का जवाब क्या होना चाहिए, कहा कि आपने क्या एतराज किया है, कहा हमारा एतराज यह है कि ईसा अलैहिस्सलाम अफजल है, जबकि आप उम्मत मुस्लिमा ये कहते हैं कि मोहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम अफजल है, लिहाजा ईसा अलैहिस्सलाम आगोश मादर में कलाम कर रहे हैं कुरान की जबानी, आपकी तारीख के एतबार से रसूल अल्लाह 40 साल की उम्र में रसूल बने। हाँ गए बुरुजर्दी ने जवाब दिया कि आपने जिस तारीख में ये पढ़ा है कि रसूल अल्लाह को 40 साल की उम्र में नबूवत मिली है, अगर कुछ और आप पहले देखते तो एक और वाकया आपको नजर आता। कहा कौन सा वाकया? कहा उसी मोहम्मद अरबी का फसी जब काबे में पैदा हुआ और 3 दिन के बाद हजरत फातिमा बिनते असद अमीर उल मोमिनीन अली इब्ने अबी तालिब को अपनी आगोश में लेकर बाहर आई और अली इब्ने अबी तालिब आगोश रिसालत में आए तो आकर कहा या रसूल अल्लाह बताइए किस लहजे में कलाम करूं, तौरात के लहजे में कलाम करूं, जबूर के लहजे में कलाम करूं, इंजील के लहजे में कलाम करूं या कुरान के लहजे में आपसे बात करूं। जिस नबी का वसी इतना आलीशान हो उस नबी का क्या मकाम होगा? जिस नबी का वसी इतना आलीशान हो उस नबी का क्या मकाम होगा? लिहाजा मुसल्लम है कि हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम खैरुल खल्क़ मुसल्लम है। हजरत मोहम्मद मुस्तफा खैरुल खल्क़ है। अतीउल्लाह व अतीउर रसूल व उलिल अम्र मिनकुम, इताअत करो अल्लाह की, इताअत करो रसूल की और उलिल अम्र की। बस ये जो इताअत उलिल अम्र का हुक्म दिया है ना, ये इताअत इसीलिए है कि किसी दौर में बनी नौ बशर इंसान अल्लाह की हिदायत से महरूम ना रहे, हर दौर में उन पर हिदायत की बौछार होती रहे, बरसात होती रहे, हिदायत का मेह बरसता रहे। बस यहां पर अहले बैत अथार अलैहिस्सलाम से तमस्सुक और उनके साथ जुड़ जाना इसलिए है कि मैं और आप हकीकत दीन को दर्ज कर लें। कल की मजलिस में आपकी खिदमत में अर्ज किया था कि अहले बैत फकत इस दुनिया के लिए या फकत आखिरत के लिए सूदमंद नहीं है। अहले बैत अथार अलैहिस्सलाम के साथ जो जुड़ गया उसकी दुनिया भी खैर के साथ गुजरेगी, आखिरत भी खैर के साथ गुजरेगी। दुनिया और आखिरत में वो कामयाब वो कामरान नजर आएगा। बड़े से बड़ी साजिश, बड़े से बड़ा धोखा, बड़े से बड़ा फरेब उसके सामने आ जाए अगर अहले बैत अथार अलैहिस्सलाम से मजबूत है तो यहां भी कामयाबी के साथ जिंदगी गुजारेगा और वहां भी कामयाब व कामरान होगा। ये दावा है इस मकसद का। आपके सामने तमाम शवाहिद मौजूद हैं। आज कोई बात ढकी चुकी नहीं है। जो अहले बैत अथार अलैहिस्सलाम से मजबूत हो गए उन्होंने कामयाबी को दर्ज किया है, उन्होंने कामयाबी को पाया है। सिर्फ कामयाबी उखरवी नहीं, दुनियावी कामयाबी भी हासिल होगी, उलूम में भी तरक्की होगी। अहले बैत के चाहने वाले किसी मैदान में पीछे नजर नहीं आते। क्यों? क्योंकि अहले बैत अथार अलैहिस्सलाम हर हक के मैदान में आगे आगे थे। कुर्बानी देने का मरहला हो ये सर फहरिस्त, मुसीबतें बर्दाश्त करनी होंगी इनके लिए ये सबसे आगे, जंग का मैदान हो ये सबसे आगे, तकवा का मैदान हो ये सबसे आगे, इंफाक का मैदान हो ये सबसे आगे, हर मैदान में अहले बैत अथार अलैहिस्सलाम ने साबित किया है। जितने फजाए हजरत मोहम्मद वाले मोहम्मद अलैहिस्सलाम के बयान हुए ना अहले बैत अथार अलैहिस्सलाम के, अगर 1% भी किसी और के लिए होता तो उसको इतना बयान किया जाता कि वो एक फजाइल का पहाड़ नजर आता। अहले बैत अथार अलैहिस्सलाम के इतने फजाइल का कितमान किया गया, कितने फजाइल को छुपा दिया गया, उसके बावजूद जब फजाइल की बात की जाती है तो तारीख हो या हदीस हर मकाम पर इनके फजाइल नजर आते हैं। इतने छुपाने के बावजूद इतने फजाइल नजर आ रहे हैं। अगर किसी और के लिए होता तो उन फजाइल को बढ़ा चढ़ा कर बताया जाता, मगर यहां अहले बैत अथार अलैहिस्सलाम के फजाइल को अब मुझे और आपको दर करना है। सिर्फ इसलिए नहीं कि हमारा मेंबर से चंद नुकात को बयान करें और उन बयान करने का नतीजा बिल आखिर हमारी और आपकी रुख्सत के साथ हो कि बस हम यहां पर आए और भाई से सवाब इस महफिल को समझे फकत, और सिर्फ सवाब लेकर यहां से चले जाए। यहां से सिर्फ सवाब लेकर नहीं जाना, यहां से क्या लेकर जाना है? लकद काना लकुम फी रसूलिल्लाहि उस्वतुन हसना, रसूल अल्लाह का उस्वा लेकर जाना है, अमीरुल मोमिनीन का उस्वा लेकर जाना है, अहले बैत अथार अलैहिस्सलाम का उस्वा लेकर जाना है। जितनी कुर्बानियां अहले बैत अथार ने दी उन तमाम कुर्बानियों को अपने जहन में रखना है। उन तमाम फजाइल के बावजूद कि कितने फजाइल थे, उन फजाइल के बावजूद जो कुर्बानियां दी हैं, अमूमन हमारे वहां क्या हुआ करता है, जो जितना बाफजीलत होता है उतना बाज मैदानों से पीछे नजर आता है। ऐसा ही है ना, हमने आबिद और जाहिद मुत्तकियों पर परहेजगार अफराद किसको समझाया कि जो सिर्फ मेहराब इबादत में सजदे करते रहे। अहले बैत अथार का तर्ज अमल ये था, जनाबे ज़हरा से ज्यादा कोई मुकद्दस था? कोई हो सकता है जनाबे ज़हरा से मुकद्दस? बस अतु मिन्नी, मेरा जुज है। लेकिन जब दीन पर वक्त आया तो जनाबे ज़हरा ने क्या किया?
حق مانگنے گئی ہیں, سلیقہ سکھایا ہے. تم کتنے مقدس کیوں نہ ہو, تمہارا تقدس معاشرے میں کتنا زیادہ کیوں نہ ہو, لیکن جب بات حق اور حقیقت کی آ جائے تو اس کا دفاع کیے بغیر مت رہنا, اس کا دفاع کیے بغیر مت رہنا. جناب زہرا کے فضائل کے لیے کیا فقط یہ ایک حدیث کافی نہیں ہے, فاطمہ تو بزت منی, فاطمہ میرا ٹکڑا ہے. جناب زہرا کے اور بہت سے فضائل ہیں. من جملہ جناب زہرا کا مقام وہ ہے کہ گیارہویں امام امام حسن عسکری علیہ السلام یہ فرماتے ہوئے نظر آ رہے ہیں, نحن حجت اللہ علیکم وجدتنا فاطمہ حجت اللہ علینا, ہم اللہ کی طرف سے تم پر حجت ہے. مقام سیدہ یہ ہے, ہم اللہ کی طرف سے تم پر حجت ہیں اور ہماری دادی فاطمہ زہرا اللہ کی طرف سے ہم پر حجت ہے. یہ ہے مقام سیدہ کونین, شرف میں, فضیلت میں, عظمت میں کوئی ثانی نظر نہیں آتا. اس کمال کے اوپر فائز ہونے کے باوجود جب دین پر وقت آیا تو سیدہ خود دین کی نصرت کرنے نکلی ہیں. ائمہ اہل بیت اطہار نے کس میدان میں دین کی مدد نہیں کی, انفاق کے مرحلے میں سب سے آگے. مولا کائنات گھر میں آئے, سیدہ سلام اللہ علیہ سے غذا کا سوال کیا کہ اگر کچھ گھر میں ہے تو لے کر آئیے. جناب زہرا نے کہا یا علی تین وقت گزر گئے کچھ نہیں کھایا. کہا فاطمہ آپ کو بتانا چاہیے تھا, میں کچھ انتظام کرتا. کہا مجھ سے میرے بابا نے کہا تھا کہ علی سے کوئی فرمائش مت کیجیے گا. امیر المومنین نکلے, ایک درہم قرض لیا, آگے جا رہے تھے سامنے سے مقداد آ گئے. مقداد کے چہرے پر پریشانی کے اثر سے پوچھا کیا ہوا. کہا یا علی رہنے دیجیے. کہا آپ کو خدا کا واسطہ, آپ مجھے بتائیے کیا معاملہ ہے آپ کے ساتھ. کہا کہ میں اتنے فاقوں سے پریشان ہوں کہ گھر میں گھر والے بھوک کی وجہ سے گریہ کر رہے ہیں, لہذا باہر آ گیا جو ان کی گریہ کی صدا کو نہ سنوں. امیر المومنین کو ایک درہم مقداد کو دیا, مسجد میں آ گئے, نماز ظہر ادا کی, مغرب کا وقت آیا, نماز مغربین ادا کی. اس کے بعد اللہ کے رسول نے کہا یا علی آج کی شب میں آپ کے گھر پر کھانا کھاؤں گا. امیر المومنین خاموش کھڑے ہیں. رسول اللہ نے کہا یا علی اگر کوئی مسئلہ ہے تو مجھے بتائیے. کہا لبیک یا رسول اللہ, آپ میرے ساتھ چلیے. رسول اللہ کو اپنے ساتھ لے کر گئے. جناب زہرا مصلی پر بیٹھی تھی, بابا کو دیکھ کر کھڑی ہو گئی, استقبال کیا. جناب رسول خدا کا استقبال کرنے کے بعد بٹھالا. ابھی رسول خدا آ کر بیٹھے تھے, جناب زہرا ایک طبق لے کر آئیں کہ جس میں اتنا تازہ کھانا تھا کہ اس سے بخار اٹھ رہا تھا, دھواں اٹھ رہا تھا. امیر المومنین نے سوال کیا زہرا یہ کہاں سے آیا. رسول اللہ نے مسکرا کر کہا علی وہ ایک درہم جو راہ خدا میں آپ نے انفاق کیا تھا اس کا صلہ خدا بندے متعال نے یہ دیا ہے. اس کا صلہ خدا بندے متعال نے دیا, اس خانوادے سے کس کا مقابلہ ہے. کوئی فضیلت میں اس خانوادے کے برابر ہے, کوئی عظمت میں اس خانوادے کے برابر ہے کہ اگر سیدہ سلام اللہ علیہ کی رضا ایک یہودی کے گھر رہن رکھی جائے, اس رضا کے نور سے پورا یہودی قبیلہ مسلمان ہو جائے. فاطمہ زہرا سلام اللہ علیہ کی تبلیغ کی بات نہیں ہو رہی ہے ابھی, صرف چادر سیدہ کی یہ کرامت تھی کہ یہودی کے گھر میں اس چادر کو رکھوایا گیا. رات کی تاریکی ہوئی, جب رات کی تاریکی ہوئی دیکھا جس کمرے میں وہ چادر رکھی تھی وہاں سے نور ساتھ ہو رہا ہے. اس یہودی کی زوجہ آئی کہا کس مقدسہ کی چادر ہے یہ جس سے نور ساتھ ہو رہا ہے. بیان کیا مسلمانوں کے رسول کی بیٹی کی چادر ہے. یہ معجزہ دیکھ کر پورا قبیلہ مسلمان ہو گیا, پورا قبیلہ مسلمان ہو گیا. کہاں رہتے تھے یہ سب, مدینہ میں ہی رہتے تھے نا. سیدہ کے فضائل سننے والے افراد کہاں رہتے تھے, مدینہ میں رہتے تھے. مدینے کے علاوہ رسول اکرم صلی اللہ علیہ وسلم کے جو بیانات پہنچتے تھے وہ الگ, لیکن جو مدینہ میں رہتے تھے اب ان سے سوال کیا جائے کہ جب غدیر کا اعلان ہوا اور دو مہینے کچھ دن کے بعد رسول اللہ کا وصال ہو گیا, رحلت ہو گئی, رسول اس دنیا سے پردہ فرما کے چلے گئے, اس کے بعد وہی سیدہ در در پر جا رہی ہے ولایت کا پیغام سننے کے لیے, کوئی دروازہ کھولنے کے لیے تیار نہیں ہوتا. کوئی فاطمہ زہرا کے لیے دروازہ نہیں کھول رہا. آپ اور میں سوچ سکتے ہیں آج کیسے ہو گیا تھا, یہ تصور کر سکتے ہیں اس کو, یہ معاملہ کیسے ہو. سیدہ فاطمہ جن کے در پر اللہ کے رسول چھ مہینے تک سلام کرتے رہے, جن کے لیے اللہ کے رسول کی بے شمار روایات
کہ رسول اللہ جناب زہرا کے ہاتھوں کے بوسے دے رہے ہیں. رسول اللہ کی ایک زوجہ نے پوچھا، یا رسول اللہ اب فاطمہ شوہردار ہیں، آپ ان کے ہاتھوں کے بوسے کیوں لیا کرتے ہیں؟ رسول اللہ کو جلال آیا، کہا کہ میں جب جنت کی خوشبو کا مشتاق ہوتا ہوں فاطمہ کے ہاتھوں کے بوسے دیا کرتا ہوں. اس فاطمہ کے فضائل کے اہل مدینہ کو نہیں پتا تھے. در در پر سیدہ جاری ہے، دروازہ کیوں نہیں کھول رہا؟ اگر فقط شاعری والی ولایت ہوتی، توجہ کا طالب ہوں، فضائل والی ولایت ہوتی کہ ممبر سے فضائل بیان کرنے ہیں اور نیچے بیٹھ کر واہ واہ کرنا ہے، اگر ایسی ہی ولایت ہوتی پھر دروازہ کیوں نہیں کھولتے؟ اگر ولایت اتنی آسان ہوتی تو دروازہ کھل جانا چاہیے تھا. بھائی صرف ایک واہ واہ میں ہی تو جنت مل رہی ہے، صرف ایک نقطہ بیان کرنے میں تو سب کچھ مل رہا ہے، پھر سیدہ کے لیے دروازہ کیوں نہیں کھل رہا؟ دروازہ اس لیے نہیں کھل رہا، کیا جواب ہوں گے اس وقت کے لوگوں کے؟ آپ کیا تصور کرتے ہیں، کیا تصور کرتے ہیں، کیا جواب ہوں گے؟ فاطمہ دروازے پر آ رہی ہیں، میرا اور آپ کا ارمان نہیں ہے کہ البیت ہمارے گھر میں آئے، دسترخوان بچھایا کرتے ہیں، ہر مہینے کی 15 تاریخ کو امام زمانہ کا دسترخوان ہوتا ہے، فخر کرتے ہیں کہ گھر میں مولا کا دسترخوان ہے، 22 جماعت الثانی کو امام حسن کا دسترخوان کرتے ہیں. دسترخوان کرنا یعنی دعوت دینا ان کو، یہی دعوت دی جا رہی ہے نا. اہل بیت اطہار علیہ السلام اگر میرے اور آپ کے گھر میں آئے، کیا ہمارے لیے باعث شرف نہیں ہے؟ کیا اس وقت اہل مدینہ کے لیے باعث شرف نہیں تھا؟ تھا باعث شرف، جناب سیدہ کے معجزے میں آپ پڑھتے اور سنتے ہیں، باعث شرف تھا. غیر مسلم تمنا کیا کرتے تھے کہ فاطمہ ہمارے گھر کو مشرف کر دیں. جب وہ مرد یہودی آیا آ کر خواہش کی کہ آپ میری بیٹی کی شادی میں چلیں، باعث شرف تھا، اس لیے بلانے آیا تھا نا، آپ کے آنے سے میرا گھر منور ہو جائے، کہا اس عمل کے مالک علی ہے. بالآخر جناب زہرا گئیں، جب سب سے اجازت مل گئی، ان کا نور دیکھ کر سب بے ہوش ہو گئے، معجزہ ہوا، سب مسلمان ہو گئے، سیدہ واپس آ گئی، تو یہ جو سب مسلمان ہو رہے تھے کہاں رہتے تھے؟ مدینہ میں ہی رہتے تھے نا. جب سیدہ کی وجہ سے مسلمان ہوئے، اب سیدہ کے لیے دروازہ نہیں کھول رہے. ہم سمجھتے ہیں بڑے تعجب کی بات ہے، بڑے اچمبے کی بات ہے، بڑے بدبخت لوگ تھے، دروازہ نہیں کھول رہے فاطمہ زہرا کے لیے. کیسے کھلے دروازہ، کیسے کھلے دروازہ؟ ایک لہجے کے لیے ذرا تصور کر لے، میں بھی اسی مدینہ میں رہتا ہوں اور آپ بھی اسی مدینے میں رہتے ہیں. سیدہ نے کس کے خلاف بیان کیا ہے؟ سلاطین وقت کے خلاف، جن کے پاس قدرت ہے، جن کے پاس اقتدار ہے، جن کے پاس طاقت ہے، جن کے پاس قوت ہے. تمام تر فضائل اہل مدینہ مجھ سے اور آپ سے زیادہ آگاہ تھے، رسول اللہ کے سامنے بیٹھا کرتے تھے. آپ عام خطبہ سے ان کے فضائل سنا کرتے، وہ اللہ کے رسول سے سنا کرتے تھے. پھر دروازہ کیوں نہیں کھل رہا؟ کیا ان کے ایکسکیوز ہوں گے آپ کے خیال میں؟ شاید ایسے ہی ہوں گے نا، سیدہ کیسے آپ کے لیے دروازہ کھولوں، دل تو بہت چاہ رہا ہے کہ آپ گھر پر آئیں، لیکن کیا کروں، بچہ مدرسے جاتا ہے، راستے سے ابا کر لیا گیا تو کیا ہوگا، میری جان لے لی گئی تو کیا ہوگا، میرا کاروبار اجاڑ دیا گیا تو کیا ہوگا، میرا گھر تباہ کر دیا گیا تو کیا ہوگا، یہی سارے بہانے ہوں گے نا. اہل بیت اطہار نے انہی بہانوں کو توڑا ہے. ہمارا ساتھ دو، ہمارا ساتھ دو گے تو کامیاب ہو گئے. یہی شکتی 7 اور 8 محرم کی، جب ایک خیمہ لگایا گیا تھا کربلا میں، اور اس خیمے میں امام حسین نے عمر سعد کو بلایا تھا. عمر سعد آیا، سعد پہ اس کا بیٹا ہے اور غلام ہے، یہاں سے امام حسین علیہ السلام ہے، حضرت علی اکبر علیہ السلام ہے، حضرت عباس علمدار علیہ السلام ہے. چلے اس خیمے میں جا کر امام حسین علیہ السلام اور عمر سعد کی گفتگو ہوئی. جب گفتگو ہوئی تو امام حسین علیہ السلام نے کہا، عمر سعد کیا تمہیں میری عظمت نہیں معلوم، کیا تم نہیں پہچانتے میں کون ہوں؟ میں پہچانتا ہوں، فرزند رسول خدا ہے. یہ واقعہ موجود ہے عزیزان محترم، لابلد نہیں تھے. امام حسین نے بار بار اتمام حجت کی ہے، اور یہ تو بہت اچھی طرح جانتا تھا. کیا تمہیں نہیں معلوم کہ میرے لیے اللہ کے رسول کی کیا حدیث ہے؟ کہا جانتا ہوں آپ کے لیے، کہا آپ سیدہ شباب اہل جنہ میں سے. کہا میرے خون مہانے کا نتیجہ سمجھتے ہو؟ کہا معلوم ہے، جہنم میں جاؤں گا. اندرمی دیکھ رہے ہیں آپ، معلوم ہے جہنم میں جاؤں گا. کہا پھر کیوں بہانا چاہتے ہو؟ کہا کہ اگر یہ نہ کیا تو ابن زیاد میرا گھر گرا دے گا. اب امام حسین نے اتمام حجت کرنا شروع کی. امام نے کہا میں تمہیں گھر دوں گا، میں دوں گا تمہیں گھر. کہا وہ میرے کھیت اجاڑ دے گا، امام نے کہا میں اس سے بڑا زمین کا ایک طبقہ تمہیں دوں گا کہ جہاں پر تم فصل لگانا. کہا اس نے رے کی حکومت کا وعدہ کیا. امام نے کہا وہ رے کی حکومت تمہیں نہیں دے گا, یہ جھوٹا وعدہ ہے. تو جانتے اس نے ٹہلتے ہوئے ایک شعر پڑھا, اور شعر میں کیا کہا, کہا حسین کو قتل کرتا ہوں تو جہنم ہے, حسین کا ساتھ دیتا ہوں تو جنت ہے. اور پھر ٹہلتے ہوئے کہنے لگا کہ کون احمق ہے جو نفس کو چھوڑ کر ادھار کا فیصلہ کرے. یہ ہے خون اہل بیت بہانے کی تمام. بہت جلدی قضاوت نہ کریں, جلدی قضاوت نہ کریں کہ کیسے ہوا, کیسے بدبخت لوگ تھے. امام حسین کلام کر رہے تھے, سامنے لشکر شور کر رہا تھا. کلام کیسا ہوگا امام حسین کا, ہم اور آپ تو جانتے ہیں نا, کسی بھی طرح سے فصاحت میں کم نہیں ہوگا. کیا وجہ رہی کہ اہل بیت اطہار کے لوگوں نے ساتھ نہیں دیا. ساتھ دیتے کب دیتے, کہ جب اہل بیت اطہار نعوذ باللہ ان کی مسیح پر آ جاتے, ان کی راہ پر آ جاتے. لیکن اہل بیت کا نہیں, ہم تمہاری راہ پر نہیں آئیں گے. اگر ہمارے ساتھ آنا ہے تو سب کچھ چھوڑ کر ہماری راہ پر آنا پڑے گا. اور پھر جو سب کچھ چھوڑ کر ان کی راہ پر آئے تو وہ کیا تھا, کہ فضا حبش کی شہزادی تھی, مگر جب ان کی راہ پر آ گئی تو کنیزی کو قبول کیا اور اس کنیزی کو شرف سمجھا. صرف قصیدے پڑھنے کے لیے فضا تھوڑی ہے کہ میں اور آپ قصیدے پڑھتے رہے حضرت فضا کے. عمل کے میدان میں کب آئیں گے حضرت فضا کو, کب سمجھیں گے میں اور آپ. سب کچھ چھوڑ دیا فضا نے, فاخرہ لباس, بہترین فضا, بہترین محل, سب چھوڑ کر آئی ہیں. فضا نے کیا منتخب کیا, پیوند لگاوا لباس, بہترین کھانے کے بجائے فاقوں پر فاقے, بہترین محل کے بجائے ایک چھوٹا سا گھر. لیکن فضا جانتی ہے کہ یہ گھر ظاہری طور پر چھوٹا ہے, عظمت کے اعتبار سے اتنا بلند ہے کہ عرش معلیٰ سے جا کر مل رہا ہے. عظمت کے اعتبار سے اتنا بلند ہے کہ عرش معلیٰ سے جا کر مل رہا ہے. کیا خانوادہ ہے یہ اہل بیت اطہار علیہ السلام کی, کیا عظمت ہے. میں اور آپ کیا بیان کر سکتے ہیں, ذرا سے چھوٹی چھوٹی نمونے دیکھ لیجئے کہ کیسے کیسے افراد ان کے پاس تھے اور کتنے خالص تھے. دوسری مجلس میں یا تیسری مجلس میں آپ کے سامنے عرض کیا تھا, امام حسین نے جنت کی ضمانت دے دی تھی, امام حسین نے اصحاب حسینی کو مقام دکھا دیا تھا, سب کو بتا دیا تھا کہ کس کا کیا مقام ہے. آپ سب اہل ایمان ہیں, میں اپنے اندر منظر کرتا ہوں, شاید میں اگر وہاں پر ہوتا اور اپنا مقام دیکھ لیتا تو پھر کہتا اب صبح فجر کی نماز کی کیا ضرورت ہے. امام حسین نے مقام دکھا دیا, اب جب مقام دکھا دیا تو اب ان اعمال کی کیا ضرورت ہے. لیکن اصحاب حسینی وہ تھے کہ مقام دیکھنے کے بعد بھی حسین ابن علی کی اطاعت کو ترک نہیں کر رہے. یہ ہے درس کربلا, اور اسی کربلا میں جہاں سارے کردار ہمیں نظر آتے ہیں, وہاں ایک اور کردار ہے, اور وہ کردار ہے ہمارے بنی ہاشم کا. کہ جب بھی میں یہ آیت پڑھتا ہوں, جب بھی یہ آیت پڑھتا ہوں, اطیعوا اللہ واطیعوا الرسول واولی الامر منکم, اللہ کی اطاعت کرو اور رسول کی اطاعت کرو اور اولی الامر کی اطاعت کرو, تو بے درجہ عدم جو اس کا مزداق نظر آتا ہے وہ حضرت عباس کی ذات نظر آتی ہے. بے درجہ عدم جو اس کا مزداق نظر آتے ہیں حضرت عباس. کیسی اطاعت کی ہے کہ زیارتیں بڑھ کر کہا السلام علیکم ایہا العبد الصالح. آیت کیا ہے, اطیعوا اللہ واطیعوا الرسول واولی الامر منکم, السلام علیکم یا ایہا العبد الصالح المطیع للہ وللرسول وللحسن والحسین سید شباب اہل الجنہ. سلام ہو آپ پر اللہ کے صالح عبد. کون ہے عباس حرمدار, کیسی اطاعت کی ائمہ کی. امام علی کی اطاعت, بابا ہیں امام علی, لیکن اطاعت کیسی, سب کے سامنے حضرت عباس کے واقعات موجود ہیں. امام حسن اور امام حسین کی اطاعت, کیسی اطاعت کہ ادھر مولا کہیں ادھر عباس اپنی جان دینے کے لیے تیار ہیں. میر علی سے بہت خوبصورت قلم بند کیا ہے حضرت عباس کے واقعات کو. کہا فخر اپنا سمجھتے تھے یہ نالین اٹھانا, کس کی نالین, حسین ابن علی کی. فخر اپنا سمجھتے تھے یہ نالین اٹھانا, معراج کی رومال کھڑے ہو کے ہلانا, ساتھ آنا صدا شاہ کے اور ساتھ ہی جانا, تھی اتنی تمنا قدم آنکھوں سے لگانا, شاہ سوتے تھے تکیے پہ نظر دھرتے تھے عباس، مانندے قمر پھر کے سحر کرتے تھے عباس. یہ ہیں عباس الحمدار، اطیع اللہ و اطیع الرسول و اولی الامر منکم. کیسی اطاعت کی ہے عباس نے، کیا شان اطاعت ہے عباس الحمدار کی. جب کبھی تلوار کے قبضے پر ہاتھ رکھا، عباس کو روک دیا گیا کہ عباس یہ مدینہ ہے، کربلا نہیں ہے. میدان صفین میں حضرت عباس نے کچھ تلوار چلائی ہے، لیکن یہ کہہ کر روک دیا گیا کربلا نہیں ہے. امام حسن علیہ الصلوۃ والسلام کا تابوت اٹھا، تیروں کی بارش ہونے لگی، عباس الحمدار کو جلال آیا، تلوار کے قبضے پر ہاتھ رکھ کر کھینچنا چاہا، امام حسین نے آ کر روک دیا، عباس مدینہ ہے کربلا نہیں ہے. شجاعت عباس کیسی شجاعت ہے. ولید نے امام حسین کو دربار میں بلایا، امام حسین کی صدا بلند ہوئی، عباس الحمدار نے تلوار کے قبضے پر ہاتھ رکھا، امام حسین نے ہاتھ تھام لیا، عباس مدینہ ہے کربلا نہیں ہے. یہ ہے عالم شجاعت. شجاعت صرف تلوار چلانے والے کا نام نہیں ہے، امام کے آگے اپنی رضا کو قربان کر دینے والا شجاع کہلاتا ہے. کربلا پہنچ گئے، خیمے لگ گئے. جب خیمے لگے، چار محرم کو حکم آیا کہ اب خیموں کو پیچھے ہٹا دیا جائے. دریا پر خیمے لگائے گئے تھے، کہا خیمے دریا سے پیچھے کر دیے جائیں. امام حسین کے پاس اور جوانان بھی موجود تھے، لیکن مجھے اور آپ کو درس دینا تھا کہ شجاع کہتے کسے ہیں، شجاع کون ہوا کرتا ہے. کسی اور جوان سے امام حسین نے نہیں کہا کہ خیموں کو پیچھے کرو، عباس الحمدار کو بلایا، عباس خیموں کو پیچھے کریے. عباس الحمدار نے بتایا تھا کہ جس شجاعت کے ساتھ خیمے لگے تھے، اب اسی اطاعت کے ساتھ عباس خیموں کی تنہ کو کھولتے ہوئے نظر آ رہے. یہ ہے اطاعت عباس. اور کیوں نہ ہو، تمنا ہے امیر المومنین کا نام ہے عباس. جب کہا تھا نا اپنے بھائی عقیل سے کہ عقیل کسی نجیب و شریف خانوادے کی خاتون کو تلاش کرے، کہا یا علی کیوں اس خانوادے کی خاتون کو تلاش کرنا چاہتے ہیں؟ کہا خدا مجھے اس سے وہ فرزند عطا کرے جو کربلا میں میرے حسین کی نصرت کرے، جو میرے حسین کا مطیع ہو. اس شخصیت کو عباس کہا جاتا ہے. ولادت عباس الحمدار ہوئی، معرفت کا عالم کیا ہے؟ آغوش امیر المومنین میں جناب عباس بیٹھے ہوئے ہیں. امیر المومنین علیہ السلام نے کہا کہا فرزند کہو ایک، عباس الحمدار نے کہا ایک، کہا میرے بیٹے کہو دو، کہا بابا جس زبان سے ایک کہہ دیا دو کہتے ہوئے شرم آتی ہے. پیشانی کو چوم لیا مولا کائنات نے، پیشانی کو چوم کر حضرت عباس الحمدار علیہ السلام کو دعا دی. بس اس عباس الحمدار کی اطاعت جو کربلا میں موجود ہے، کیسی اطاعت ہے کہ میں اور آپ زیارتوں میں پڑھ کر کہتے بے ابی با امی یا ابا عبداللہ، میرے ماں باپ قربان ہو اے حسین ابن علی آپ پر، میری جان قربان ہو اے حسین ابن علی آپ پر. حسین ابن علی کس کے لیے جملہ کہہ رہے ہیں؟ امام حسین کس کے لیے جملہ کہہ رہے ہیں؟ ارکب بنفسی انت یا اخی، میری جان قربان ہو عباس الحمدار آپ پر، کہ جب شب عاشور لشکر یزید نے پیشقدمی کی تو مہلت کے لیے کس کو بھیجا؟ امام حسین نے حضرت عباس کو. شجاعت کا امتحان یہ ہے، شجاعت. عباس آپ جائیے اور جا کر ان سے ایک شب کی مہلت مانگیے. میں کہا کرتا ہوں حسین ابن علی کریم ابن کریم ہیں، جب کسی کو کچھ دیا کرتے ہیں تو اس انداز سے دیتے ہیں کہ لینے والا خجالت نہ کرے. حسین مہلت مانگ نہیں رہے، مہلت دے رہے ہیں کہ تم میں سے جو حور ہو وہ ادھر آ جائے. یہ مہلت ہے حسین ابن علی کی. کہا ان سے جا کر کہیے نہیں احب الصلاۃ، میں نماز کو دو سکتا ہوں، نماز سے بہت محبت کرتا ہوں، ایک شب عبادت کے لیے چاہیے. کس کو بھیجا؟ عباس الحمدار کو. آسان نہیں ہے عزیزان محترم، اتنا شجاع، اتنا قوی، امیر المومنین کا سایہ، امیر المومنین کی پرچھائی. ہر میدان میں امام حسین عباس الحمدار کا ہاتھ تھامتے ہوئے نظر آ رہے. درس امامت، درس اطاعت حضرت عباس کا سمجھا کہ عباس کا کیا مقام ہے. وہ مقام ہے عباس کا، توجہ رکھیے گا، وہ مقام ہے عباس کا कि जिसको मैं और आप सैयदुल साजिदीन कहते हैं, ज़ैनुल आबिदीन कहते हैं, वो अब्बास की इबादत की गवाही दे कि सलाम हो मेरा मेरे चचा पर, एक नमाज शब मैंने कज़ा होते हुए नहीं देखी। ये नाम है अब्बास। अल्लाहु अकबर। शब आशूर आई, सुन लीजिए वाकियात को, शबर आया और आकर कहा क्या बनू उखते ना, ऐ हमारी बहन के बेटों, मौला अब्बास और उनके भाइयों से खिताब किया, मौला अब्बास और उनके भाई तवज्जो नहीं करते, शिमर जैसे मलून की आवाज पर कौन तवज्जो करेगा। इमाम हुसैन ने कहा अजीबू हो इनकाना फासिकन, जवाब दो उसको चाहे फासिकी क्यों ना हो। हजरत अब्बास उठकर गए, जाकर कहा क्या मामला है, एक अमाननामा दिया कि अब्बास आपके लिए और आपके भाइयों के लिए अमाननामा है। क्यों कहा था हमारी बहन के बेटों, क्योंकि शिमर मलून का कबीला बनी कलाब के नजदीक था, जो हजरत फातिमा कलाबिया उम्र बनी सलामुल्लाह अलैहा का कबीला था। हजरत अब्बास ने अमाननामे को देखा और अमाननामा शिमर के मुंह पर दे मारा और कहा है मलून लानत हो तुझ पर, फरजंदे जहरा नरहाय आदा में गिरा रहे और अब्बास और उसके भाई अपनी जान बचाकर चले जाए, ऐसी जिंदगी पर दुख है। यह है अब्बास। हर मैदान में कहा, हर मैदान में कि अब्बास ये मदीना है करबला नहीं, खुद ने हाथ डाला अब्बास करबला नहीं है। हर जगह अब्बास को यह कहकर रोका कि अब्बास करबला में तलवार चलाना यह करबला नहीं है। अब करबला का दिन आ गया, रोजे आशूर आया, हक है ना उस माँ का जो बकी में बैठकर कब्रें बनाकर, ये मेरी जाफर की खबर, ये मेरे उबैदुल्लाह की खबर, ये मेरे अब्बास की खबर, ये मेरे बेटे की खबर, चारों कब्रों को मिटाकर कहे कि नहीं, अब अगर उम्मुल बनीन गिरिया करेगी तो फकत हुसैन पर गिरिया करेगी। ऐसी माँ ने परवान चढ़ाया अब्बास अलंदार को। बकी में बीबी उम्मुल बनीन बैठ जाती है, जन्नतुल बकी में बीबी उम्मुल बनीन का मर्सिया सुनकर, बीबी उम्मुल बनीन के मसायब सुनकर मरवान जैसा शकी भी गिरिया किया करता था। इस दर्द के साथ उम्मुल बनीन मर्सिया पड़ा करती थी, इस दर्द के साथ मर्सिया पड़ा करती थी। बकी बकी हमारे लिए इसी तरीके से है, इसी तरह मोहतरम है जैसे करबला नजफ सामर्रा, कितने आइमा हमारे वहां मौजूद हैं, उम्मुल बनीन की कब्र वहां मौजूद है। बस वहां बैठकर उम्मुल बनीन ये कहती कि ये मेरे फला बेटे की कब्र, ये मेरे फला बेटे की कब्र, ये मेरे फला बेटे की कब्र, ये अब्बास अलमदार की कब्र, सारी कब्रों को मिटाकर ये कहती कि नहीं, आप उम्मुल बनीन अगर गिरिया करेगी तो फकत हुसैन के लिए, कि जिसका लाशा तीन दिन तक बेगोरों का फन पड़ा रहा। अज्जलकुम अल्लाह, अब्बास अलमदार की शिजात सुनी ना आपने, इताअत सुनी आपने, अब्बास की इताअत का एक और